بھی درپیش جو کوئی مسئلہ، پوچھ لے حاضر ہوں ہم ان کی بارگاہ۔
الحمد للہ رب العالمین والصلاۃ والسلام علی سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ، الصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ مدنی چینل کے ناظرین، پروگرام دار الافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں، مرحبا کہتے ہیں۔ اللہ پاک ہم سب کے علم میں برکتیں عطا فرمائے، علم نافع کی دولت سے ہم سب کو مالا مال فرمائے۔ ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان عظمت علی شان، ان اول الناس بی یوم القیامہ اکثرہم علیہ صلاۃ، قیامت کے دن میرے سب سے زیادہ قریب ترین وہ ہوگا جو مجھ پر کثرت سے درود پڑھتا ہو۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم، صلاۃً و سلاماً علیک یا سیدی یا رسول اللہ۔ ناظرین کرام، اس پروگرام میں بطور خاص آپ کے سوالات کو شامل کیا جاتا ہے، اول تاخیر ہمارے ساتھ پروگرام میں شامل رہیں، انشاءاللہ بہت سے شرعی مسائل وہ سیکھنے کو ملیں گے۔ آج کے ہمارے مہمان مفتی محمد جمیل عطاری صاحب ہیں، ان کو بھی خوش آمدید۔
جزاکم اللہ خیر۔
کیسے مزاج کرام؟
الحمدللہ علی کل حال،
ماشاءاللہ۔ سفر المظفر میں ماشاءاللہ کئی بزرگان دین کے عرس منائے جاتے ہیں، اور ان میں بطور خاص اگر بات کریں تو حضور داتا علی حجویری رحمۃ اللہ تعالی علیہ، اور پھر بالخصوص بات کریں خاص الخاص ماہ سفر کی پہچان تو امام اہل سنت اعلی حضرت الشاہ امام احمد رضا خان رحمۃ اللہ تعالی علیہ، ان کا بھی عرس منایا جاتا ہے۔ یہ بزرگوں کے جو اعراس منائے جاتے ہیں، عرس منائے جاتے ہیں، اس کے پیچھے کیا لوجک ہے؟ شرعی طور پر اس کی کیا حیثیت ہے؟
بسم اللہ الرحمن الرحیم۔ اللہ تبارک و تعالیٰ کے نیک بندوں کا اللہ تبارک و تعالیٰ کی بارگاہ کی طرف جانا، جس کو ہم دوسرے لفظوں میں کہیں گے کہ انتقال فرمانا،
ٹھیک،
تو یہ حضرات دار فانی دنیا سے جب دار الآخرت کی طرف سفر کرتے ہیں، جس کی پہلی منزل قبر ہوتی ہے، تو یہ اللہ تبارک و تعالی کے یہ نیک صالحین گویا کہ ایک اپنے جس مقام اور مرتبے میں ہوتے ہیں اس سے اعلیٰ درجے کی طرف ان کا یہ سفر ہوتا ہے۔ تو بزرگان دین رحمہم اللہ، نیک صالحین، نیک مومنین، ان کو جب قبر تک یہ پہنچتے ہیں اور قبر کے سوالات ہوتے ہیں، تو سوالات قبر میں اللہ تبارک و تعالیٰ کی انہیں تائید حاصل ہوتی ہے اور یہ اس کے درست جوابات دیتے ہیں، تو فرشتے پھر نیک صالح مومن سے کہتے ہیں کہ نم کنو متل عروس، کہ اب تو دلہن کے آرام کرنے کی طرح آرام کر لے،
سو جا
سو جا،
ایسا سو جا جیسے۔ اور یہ بشارت ہر بندہ مومن کو جو نیک صالح ہے اور سوالات میں کامیابی
ہو گئی۔ یہ جو عرس ہے یہ خوشی،
صحیح،
کیونکہ اس میں دولہا یا دلہن، وہ جو خاص شادی کا ایونٹ ہوتا ہے تو اس میں سبھی خوش ہوتے ہیں، لیکن سب سے زیادہ جو خوشی ہے وہ دولہا دلہن ان کو
انہی کو
ہوتی ہے۔ تو اب چونکہ نیک صالح مومن قبر میں گیا اور سوالات قبر کے درست جوابات دیے، تو ایک خوشی کا پیغام ہے، تو قبر کی یہ جو پہلی گھڑی، پہلا لمحہ، اور پھر آگے قبر کشادہ تا حد نزدیک تک وسیع، روشن، منور، اب یہ آخرت میں ملنے والے جو اللہ تبارک و تعالی کی طرف سے انعامات ہیں، وہ اپنی قبور میں رہ کر نیک صالحین اس سے کسی حد تک کسی طرح کا لطف اندوز ہو رہے ہوتے ہیں، تو ان کے آنے والی جو گھڑیاں ہیں وہ خوشیوں بھری ہوتی ہیں۔ تو اب جو اللہ سے نیک بندے ہیں یہ جب دنیا سے جا رہے ہوتے ہیں، تو وہ اللہ تبارک و تعالی کی رضا کے حصول میں چونکہ زندگی گزارتے ہیں، اور اب انہیں گویا اللہ تبارک و تعالی کی طرف جانے کی خوشی ہوتی ہے، تو اس خوشی کے اعتبار سے ان کے اس دنیا سے رخصت ہونے کو الحمدللہ جو عاشقان اولیاء ہیں وہ اس کو عرس سے تعبیر کرتے ہیں،
ایک خوشی کا دن ہے۔
اب یہ یوں سمجھیں کہ ہمارے اعتبار سے اگر ہم دیکھیں کہ ایک اللہ کے ولی کی صحبت میں بیٹھا کرتے تھے، آتے تھے جاتے تھے، ان کی زیارت ہوتی تھی، ان سے دعائیں بظاہر حاصل ہوتی تھیں۔ دیکھا جائے تو یہ ایک ان کا دنیا سے جانا ایک غم کی کیفیت میں مبتلا کر دیتا ہے، لیکن وہ جا کہاں رہے ہیں؟
ان کے اعتبار سے دیکھیں،
وہ اب ان کے اعتبار سے دیکھیں تو وہ اعلیٰ سے اعلیٰ مقامات کی طرف اب ترقی کر رہے ہوتے ہیں۔
کیا بات!
تو اس اعتبار سے اگر ہم دیکھیں تو وہ خوشی ہے۔ تو یوں الحمدللہ اہل سنت و جماعت میں کسی بھی اللہ کے ولی کے اس دنیا سے جانے کا جو دن ہوتا ہے، اس کو ان کے اعتبار سے خوشی کا دن قرار دیتے ہوئے یوم عرس سے تعبیر کیا جاتا ہے۔
ٹھیک ہے،
تو عرس کا معنی خوشی،
صحیح،
ان کے اعتبار سے، تو اس اعتبار سے اس کو یوم عرس کہا جاتا ہے۔
اور ان کو خوشی ملی ہے تو ان کے چاہنے والے بھی خوش ہوتے ہیں۔
جو
جس سے آدمی کو محبت ہو، اگر وہ سامنے کسی کو خوشی ملی ہے،
کامیابی ملی ہے، ترقی ملی ہے، تو محبین متعلقین کے لیے بھی خوشی کا سامان ہوتا ہے۔ اور نیک صالحین کا اللہ تبارک و تعالیٰ کی بارگاہ میں اب جانا، تو یہ اگر غور کریں تو اپنے متوسلین متعلقین کے لیے آگے جا کر کامیابی کی راہیں کشادہ کرنے کی ایک صورت بنتی ہے۔
ماشاءاللہ،
تو اس اعتبار سے بھی جو اولیاء کرام سے محبت کرنے والے جو افراد ہوتے ہیں تو وہ ان کو یوم عرس سے تعبیر کرتے ہیں، اس میں کوئی حرج بھی نہیں ہے۔
اور بیسک پھر اس کو یوم عرس کے طور پر اس کو منایا جاتا ہے، لیکن جو اعمال اس میں کیے جاتے ہیں وہ تو سارے کے سارے سالے ثواب ہیں۔
اب ان اعمال کے اندر بھی ہم غور کریں کہ بزرگان دین کے جو آراس ہیں، اس کے اندر تلاوت قرآن، محفل نعت خوانی کا سلسلہ، اسی طرح وعظ و نصیحت پر مشتمل علماء کرام کے بیانات، پھر اسی طریقے سے صاحب ثروت جو لوگ ہیں وہ اپنے اموال کو کچھ کھانا وغیرہ تیار کر کے اس کام میں خرچ کر رہے ہوتے ہیں، پھر وہ لوگوں میں لنگر کی صورت میں تقسیم ہو رہا ہوتا ہے، تو کسی کا پیٹ بھرنا، کسی کو کھانا کھلانا، بھوکے کا پیٹ بھرنا، تو یہ بھی اجر و ثواب والے کام ہیں۔ تو بزرگان دین رحمہم اللہ کے عرس کے موقع پر کیے جانے والے یہ کام، اسی طرح ان کے مزارات پر چادر چڑھانا، تو یہ بھی اولیاء کرام کی قبور کی تعظیم کے اعتبار سے کہ لوگوں کے دلوں میں اللہ کے اس ولی کی قبر کی عظمت دل میں پیدا ہو، اس اعتبار سے ان کی قبر پر چادر چڑھانا بھی شرعاً جائز اور مستحسن عمل ہے، ناجائز ہونے کی اس میں بھی کوئی وجہ نہیں ہے۔ تو یہ جو عرس کے حوالے سے جو کام کیے جاتے ہیں تو ان کاموں میں کوئی حرج نہیں، نیک کام، لیکن کسی بھی نیک کام کے اندر اگر کسی زاویے سے کوئی برائی آ رہی ہوتی ہے تو اس برائی کے عمل کو دور کرنا ضروری ہے، نہ کہ اس نیک عمل کو ہم اس کا ہی دروازہ بند کر دیں۔ تو اس برائی کو دور کیا جائے گا، مثلا بعض جگہوں پہ ایسا ہوتا ہے تو کہ مرد اور عورتوں کی مخلوط کوئی صورت بن جاتی ہے، تو اس طرح کی چیزوں کی شرن اجازت نہیں ہوگی۔
اور ماشاءاللہ لوگ اپنے طور پر بھی اور ان مزارات پر بھی تلاوت کلام پاک، ذکر و اذکار اور اس میں مشغول ہوتے ہیں، ان کی عقیدتوں کا کے اظہار کرتے ہیں، اور یہ بالکل ایک واضح بیان سی بات ہے، اس کو کوئی انکار نہیں کر سکتا کہ یعنی کتنی نیکی والے کام کیے جاتے ہیں، اور یہ ثواب بھی ان کی بارگاہ میں نظر کیا جا رہا ہے۔ اصال ثواب یہ کا دوسرے کے لیے دعائیں کرنا، دعائیں بلندی درجات کی دعا، مغفرت کی دعا، یہ سب قرآن پاک سے بھی ہے، احادیث مبارکہ سے بھی ہے۔ اور پھر بطور خاص اگر اصال ثواب کی ہم بات کریں تو نبی کریم علیہ السلام کی کئی ایسی احادیث ہیں کہ جن میں اصال ثواب کا باقاعدہ ثبوت ہے، اور ایسے کام جو انسان کو بعد میں بھی فائدہ پہنچاتے ہیں، یعنی وہ تو دنیا سے رخصت ہو گیا لیکن ثواب کا سلسلہ وہ منقطع نہیں ہوا اور ثواب اس کا چلتا رہا۔ ایسے آدمی صدقات جاریہ ہیں یا ان کے ورثہ میں سے یا ان کے چاہنے والے، جو بھی مسلمان کسی مسلمان کو کوئی قرآن پڑھ کر، صدقہ کر کے، فاتحہ دلا کر، کچھ بھی نیکی کے کام کرتا ہے، تو انشاءاللہ وہ قبر والے کو بھی اس سے سکون پہنچے گا۔ اور عرس میں بھی یہ کام بھی ہوتے ہیں، اور پھر خاص طور پر ان صاحب مزار سے برکات حاصل کرنے کے لیے وہاں پہ حاضریاں دی جاتی ہیں۔ اللہ پاک ہم سب کو ان اولیاء صالحین کاملین، ان کے ذکر خیر کرنے اور ان کی تعلیمات پر بھی عمل پیرا ہونے کی توفیق عطا فرمائے۔ بڑھتے ہیں آپ کے سوالات کی طرف، اور ہمارے پاس ایک پیکج ہے، ہم وہ دیکھتے ہیں۔
او کبھی درپیش جو کوئی مسئلہ پوچھ لے۔
طاہر بھائی، السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
طاہر بھائی کیسے ہیں آپ؟
الحمدللہ. ایسا
کافی دنوں بعد ملاقات ہوئی.
صحیح کہا آپ نے ایسا, کافی عرصے بعد آپ سے ملاقات ہو رہی ہے.
خیریت تو کیسے آنا ہوئے ہیں؟
ایسا بھی ایک رشتے دار ہیں, ان کی طرف جا رہا تھا, ایک مسئلہ تھا, اس کے حوالے سے مشورہ کرنا تھا ذرا.
خیریت تو ہے, کیا مسئلہ؟
ایسا آپ کو پتا ہے میری کوئی سگی اولاد تو تھی نہیں, ایک بچی کو گود لے کر پالا ہے, اس کو ہم نے اچھی تربیت دی, تعلیم دی, اپنے ڈاکومنٹس میں بھی اس کا نام لکھوایا ہوا ہے سارا. اب اس کی شادی کا سلسلہ چل رہا ہے, تقریباً بات طے ہو گئی ہے.
ان شاء اللہ, یہ تو بڑی خوشی کی بات ہے طاہر بھائی.
خوشی کی بات تو ہے آئی صاحب, لیکن
لیکن کیا طاہر بھائی؟
یہ بات نہ میری بیٹی کو پتا ہے اور جہاں رشتہ طے ہو رہا ہے ان لوگوں کو بھی نہیں پتا. بعض لوگ کہہ رہے ہیں کہ آپ یہ بات ابھی فی الحال نہ بتائی جائے, بعد میں جب کبھی کسی کو پتا چلے گی تو پھر جب دیکھا جائے گا. اور میں اس کشمکش میں ہوں, میں کیا کروں, اس بات کو آگے بتایا جائے یا نہیں بتایا جائے, تو اسی سلسلے میں یہاں مشورے کے لیے آیا تھا. سب سمجھ میں نہیں آ رہا کیا کرے گا.
آپ پریشان نہ ہو, کسی مفتی صاحب سے اس کی شرعی رہنمائی لے لیتے ہیں.
ایسا مفتی صاحب سے اس دور کے اندر مصروف ترین دور چل رہا ہے, کس طریقے سے ملاقات ہوگی, کہاں ٹائم دیں گے, کوئی ذریعہ بتائیں.
ابھی مفتی صاحب سے رابطہ کر لیتے ہیں اور شرعی رہنمائی لے لیتے ہیں. جی مفتی صاحب, ارشاد فرمائیے اس مسئلے کے اوپر کہ شریعت اس مسئلے پہ ہماری کیا شرعی رہنمائی فرماتی ہے.
جب بھی آپ سے کوئی اس طرح کا مشورہ مانگے, ہم نے کہاں پوچھنا ہے, کہاں جانا ہے, تو میرا خیال یہ ہے کہ اس کو دارالافتاء اہل سنت کا نمبر آپ پہلے دے دیں, دارالافتاء اہل سنت کا نمبر بھی دے دیں اگر آپ کے پاس موجود ہو, تو نہیں ہے تو اس کو اپنے پاس رکھیں. اسکرین پر آپ ناظرین اکرام یہ نمبر ملاحظہ فرما رہے ہیں. اور اس کے علاوہ اس طرح کے بطور خاص جو مسائل ہوتے ہیں, جو فیملی کے اندر کافی جن کو لوگوں کو بھی آگے جوابات دینے پڑتے ہیں, تو بہتر یہی کہ دارالافتاء اہل سنت حاضر ہو جائیں اور وہ اپنا سوال جمع کرائیں اور اس پر تحریری طور پر فتویٰ لے لیں, تاکہ آگے جا کر ان کو کوئی مسئلے مسائل نہ ہوں اور نہ ان کو کوئی, جیسے ان سے پوچھ رہے ہیں جب ان سب کیا کہیں گے, ان کے موضوع کی طرف چلتے ہیں. یہ کہہ رہے ہیں کہ گود لی تھی بچی اور اب اس کے نام کا اور نکاح کا اور یہ سارے معاملہ. جو
پوچھی گئی جو صورت ہے کہ جس کے اندر ایک صاحب کسی بچی کو گود لے کر اس کی پرورش کرتے ہیں, اور پرورش کرنے کے اس عمل میں اس بات کو اتنا راز رکھنا, لوگوں میں یہ پایا جاتا ہے کہ بچی کو اس بات کی بھنک نہ پڑے کہ ہم اس کے حقیقی والد نہیں ہیں, اور یہ جو خاتون ہیں یہ حقیقی والدہ نہیں ہیں, اور جو حقیقی والد اور والدہ ہیں ان کے حوالے سے بالکل بھی اس بچی کو نہیں بتایا جائے, ورنہ نہ جانے کیا ہو جائے گا, کیا پرابلم کریٹ ہو جائے گی. تو یاد رکھیں, شریعت مطہرہ کے احکامات بالکل واضح ہیں, اور نسب کے حوالے سے جو رشتہ نسب ہے ایک شخص کا, ایک اپنے والد سے, ایک شخص کا اپنی والدہ سے, اسی طرح اپنے سگے بہن بھائیوں سے جو رشتہ ہے, یہ رشتہ ختم ہونے والا نہیں ہے, کبھی بھی یہ رشتہ ختم نہیں ہوتا, جو اولاد کا اپنے ماں باپ سے ہے یا بہن بھائیوں کا آپس میں جو رشتہ ہوتا ہے. اب یہ جو پرورش کرنے کی صورت میں اب کسی نے کسی سے, اپنے دوست سے یا اپنے بھائی سے یا اپنی بہن سے اگر کسی نے اولاد لڑکا یا لڑکی لے لی ہے اور اس کو یہ پرورش کر رہے ہیں, تو شریعت مطہرہ کے اصول, ضابطے, آیات, احادیث اس بارے میں اتنی واضح ہیں کہ جس کا خلاصہ یہ ہے کہ جو بھی بچہ ہے, جو بھی لڑکا ہے یا لڑکی ہے, اس کو حقیقی والد کی طرف منسوب کر کے ہی اس کا نسب بیان کیا جائے.
ٹھیک.
تو قرآن پاک میں ادعوہم لآبائہم کہ ان بچوں کو ان کے والد کی طرف نسبت کر کے پکارو. تو اب قرآن کا اتنا واضح حکم ہے, پھر احادیث کریمہ میں بھی اس بات کو بیان کیا گیا ہے کہ جو اپنے آپ کو بطور نسب اپنے حقیقی والد کو چھوڑ کر کسی اور کی طرف اپنے آپ کو منسوب کریں, تو احادیث کریمہ میں اس کے اوپر جنت کے حرام ہونے جیسی وعیدیں بھی بیان کی گئی ہیں. پتہ ہے کہ میرے والد یہ ہیں, لیکن وہ بطور ولدیت اپنے آپ کو اپنے نسب میں اپنے والد کا نام ذکر کیے بغیر کسی اور کی طرف اپنے آپ کا نسب جوڑتا ہے, تو بہت سخت وعیدیں ہیں. تو اب قرآن و حدیث کا خلاصہ یہی ہے کہ جو بیٹا یا بیٹی کے نام پہ ہم کسی بچے کو گود لیتے ہیں, تو اس بچے کو یہ بات بتانے میں کوئی بھی शरण हरज नहीं है कि आपके हकीकी वालिद फला हैं, वो जो परवरिश कर रहे हैं उनका छोटा भाई भी हो सकता है जिससे उन्होंने बच्ची या बच्चे को गोद लिया है। तो ये बच्चे को बताने में कोई हर्ज नहीं है कि आपके हकीकी वालिद वो हैं, मैं ताया ताई बड़े अब्बू बड़ी अम्मी, ये हमारा आपसे रिश्ता है और ये आपके वालदेन का हम पर एक एहसान, छोटे भाई का मेरा एहसान है कि इन्होंने परवरिश के लिए आपको मेरे हवाले किया।
ठीक,
तो ये बच्ची को ये तासुर देने में कोई हर्ज नहीं है, हकीकत बयान होना ज़रूरी है। तो अब ये जो इनकी जो कन्फ्यूजन है वो वजह यही है कि इस तरह ये जो साइले मोहतम एक फर्जी एक तरह का ये सवाल नामा ही हुआ है और इसमें कई ऐसे घरानों की निशानदेही गोया की जा रही है कि जहाँ ऐसा होता है। अब ये जो साहिब दिखाए गए इनके अंदाज से ऐसा लग रहा है बहुत कंफ्यूज हैं और इस तरह लाखों लोग कंफ्यूज होंगे जिनकी यही कंडीशन होगी, जिन्होंने उस बच्ची को कभी भी ये बात
नहीं बताई होगी,
बताई नहीं कि मैं आपका हकीकी वालिद नहीं हूँ, आपके हकीकी वालिद वो फलां साहब हैं। अब वो दोस्त भी हो सकते हैं भाई भी हो सकते हैं,
इसमें शायद ये डर रहता है इनको या इस तरह के जो भी आके पूछते हैं कि अगर बताएंगे तो अब बच्ची नाराज हो जाएगी या बच्चा नाराज हो जाएगा, तो शुक्रिया अदा करना चाहिए कि मेरे माँ बाप ने इनको दिया और इन्होंने मुझे इतना बड़ा कर दिया, पाल दिया माशाल्लाह और इतना बड़ा।
ये वही
एक ये दूसरा इनको ये खौफ रहता है कि शायद बच्चे को अगर हमने ये बता दिया ना कि तुम हमारे हकीकी बच्चे नहीं हो, हकीकी बेटा या बेटी नहीं हो, तो फिर शायद वो बुढ़ापे में या अब जो हमारी स्टेज है उसमें वो हमारे साथ उस नज़र से तो नहीं देखेगा कि भाई ये तो मेरे वो है ही नहीं है, तो वो फिर जो खिदमत का एक तकाजा या एक खिदमत का मुतालबा कहें या खिदमत होती है जो औलाद करती है तो फिर वो उससे डर रहे होते हैं कि ये नहीं करेगा, तो जो छुपाने वाले हैं। लेकिन ऐसा भी नहीं है, क्योंकि इंसान कोई जानवर पालता है, परिंदे पालता है, वो उससे इतने मानूस हो जाते हैं, तो इंसान तो इंसान है। अब माशरे के अंदर हमने देखा है ऐसे, बल्कि ऐसे कई माँ बाप यानी जो गोद लिए हुए बच्चों के हवाले से जिन्होंने गोद लिया तो उनके ये जज्बात होते हैं कि भाई हम अपनी सारी प्रॉपर्टी इसको देंगे, हम भले वो वारिस में तो नहीं है, इसका तो टॉपिक तफसील अगर हम बात करें तो ये पैकेज पर हमारा प्रोग्राम ख़त्म हो सकता है, यानी किस एतबार से जो गलत फहमियाँ लोगों में पाई जाती हैं विरासत के एतबार से, फिर उनको किस अंदाज से देनी चाहिए। गोद लिए हुए बच्चे हैं तो डायरेक्ट वो आपका वारिस तो नहीं बनेगा, देना चाहते तो आप अपनी ज़िंदगी में उसको कोई दें और हैंडओवर भी करें, शरी तौर पर उस पर कब्जा भी हो जाए। तो ये इस तरह के कोई खौफ नहीं पालने चाहिए, आप जो हकीकत हाल है वो उनको आप बता दें। अच्छा, दूसरी बात जो इनको ये निकाह के मामला है, अब अगर जैसे कई लोग आगे पूछते हैं गोद लिया हुआ बच्चा था सबके, अच्छा उसको तो पता है, सामने वाली फैमिली को भी पता है कि ये हमारा नहीं है, हमने पाला है इसको, गोद लिया था। अब बीच में मसला आता है कि निकाह किस नाम से होगा, तो बाद का ऐसा होता है कि जिसने गोद लिया उसी के नाम से ही निकाह हो रहा होता है, यानी वही उसका
मतलब वो डॉक्यूमेंट्स वगैरह में नाम लोग वही लिख देते हैं,
वही लिख देते हैं और इजाबो कबूल में भी, यानी जिससे फुला फुला के निकाह में दिया, तो इसमें भी वो कहते हैं कि मेरे पास एक ने मुझे कहा कि ऐसा हो सकता है कि एक ऐलानिया निकाह हो और अगर इसमें मसला है तो फिर हम एक और निकाह कर लें कि जो सब लोगों की मौजूदगी में कर लें, कि जिसमें हकीकी वालिद का नाम ले लें और जब ऐलानिया हो सबके सामने जो क्योंकि और रिश्तेदार हैं उनको पता नहीं है तो फिर वहाँ पे वही जिसने गोद लिया है उसी का हम नाम ले लें, तो इसमें हम क्या करें, यानी निकाह हो जाएगा अगर गोद लिया का नाम।
जहाँ तक मामला देखें निकाह का है तो निकाह के डॉक्यूमेंट्स हों या कोई सा भी डॉक्यूमेंट बच्चे या बच्ची का हो तो उसमें हुक्म शरा तो यही है कि वल्दियत के कॉलम में असल वालिद ही का नाम होना चाहिए। अब जो लोग ये करते हैं कि मुख्तलिफ डॉक्यूमेंट्स में परवरिश करने वाले ही का नाम बतौर वालिद लिखा हुआ होता है और अब निकाह के मौके पर भी निकाह नामे पे असल वालिद की जगह परवरिश करने वाले ही का नाम लिया गया लिखा गया, अब ये परेशान होते हैं कि अब क्या निकाह हो गया या नहीं हुआ, क्योंकि ये हकीकतन बेटी तो फला की थी लेकिन इसको मेरी बेटी तसव्वुर करके बताकर निकाह पढ़ा दिया गया तो निकाह हुआ या नहीं। तो देखें निकाह के अंदर असल चीज़ ये है कि जिस बच्ची का निकाह किया जा रहा है तो काजी के इल्म में ये बात आ गई कि फलां औरत का मैंने निकाह पढ़ाना है,
ठीक है, और एक मुतय्यन है, मतलब
मुतय्यन है, और इसी तरह ये जो फलां साहब हैं जिन्होंने परवरिश की है, बतौर वालिद अपना नाम लिखवा रहे हैं या लिखा जा रहा है, ये पता है कि फलां लड़की का निकाह हो रहा है और जिस लड़के से निकाह होना है तकरीब निकाह में उमूमी तौर पे वो भी वहां मौजूद ही होते हैं।
सही।
तो अब लड़के के सामने जिस लड़की का नाम लेके काजी इजाब करेगा कि मैंने फलानी बिनते फलां का निकाह आपके साथ इतने हजार रुपए मेहर के इवज किया, मसलन 50,000 रुपए मेहर के इवज आपके साथ किया, तो अब लड़का आमतौर पे लड़के को पता है कि मेरी शादी किससे होने वाली है,
ठीक है,
वो लड़की मुतय्यन। अब लड़का कहेगा जवाब में मैंने कबूल किया।
सही।
तीन दफा कहला ये इजाब कबूल मुस्तहब है, बेहतर है। एक दफा इजाब कबूल से भी दो मर्द गवाहों की मौजूदगी में निकाह हो गया।
ठीक।
अब जब निकाह हो गया, निकाह होने में अब कोई शुबा बाकी नहीं है
क्योंकि एक तरह की ये सारा मुतय्यन था, ये
क्योंकि मुतय्यन है। निकाह के अंदर जिस लड़की का नाम लिया गया और मशहूर जिसकी तरफ बतौर वो नसब मशहूर किताबत में बोलने में जिसकी तरफ मंसूब है, उस एतबार से भी ताजीन हो गई कि फलां ने जिस बच्ची को परवरिश में लिया था या फलां उसका बाप मशहूर होगा।
अब ये कि ये अकबर साहब हैं और उन्होंने किसी को अली को या इमरान को ये उन्होंने
परवरिश
गोद लिया था, परवरिश किया था, तो वो मशहूर यही है कि ये इमरान बेटे अकबर के,
अकबर
ये इमरान बेटे अकबर के। लोगों को भी यही कि अकबर का बेटा ये इमरान है, अगरचे ये गोद वाली ही तो ये मारूफ है, तो इससे निकाह हो जाएगा। तो
निकाह होने में कोई हर्ज नहीं,
निकाह होने
बाकी रहा ये कि वल्दियत का जहां जहां जिक्र होना है लिखने के एतबार से, बोलने के एतबार से, नसब बयान करने के एतबार से, तो वहां पे हकीकी वालिद ही का नाम लिया जाएगा। अच्छा, बाज लोग
लिखा भी जाए ना,
लिखा भी वही जाए, डॉक्यूमेंट्स भी असल वालिद ही के नाम से बनेंगे और असल वालिद ही की तरफ नसब के तौर पे मंसूब करना ये भी जरूरी है। निकाह हो जाएगा, इस हवाले से तो ये कंफ्यूजन दूर हो गई होगी और हो जानी चाहिए, लेकिन फिर भी डॉक्यूमेंट्स वगैरह में शुरू से ही असल वालिद ही का नाम होना चाहिए। इसके अंदर जो शख्स परवरिश करने वाला अपना नाम बतौरे वालिद लिख देते हैं, लिखवा देते हैं, तो ये एक गुनाह का जो आगाज यहाँ से हुआ, ये आगे डॉक्यूमेंट्स पर आगे अगले डॉक्यूमेंट्स डिपेंड करते हैं, फिर आगे फिर आगे, तो इस तरह चलते चलते NIC बन जाता है, इसी तरह पासपोर्ट तक मामला चला जाता है, मकान की खरीदो फरोख्त तो वहां तक भी डॉक्यूमेंट्स के,
और फिर तब्दील करना भी चाहें तो मुश्किल हो जाए,
फिर मुश्किल में जो आए तो मुश्किल में डालने वाली जो पहली जो गलती है वो यही है कि जब इस बच्चे का बेफाम बर्थ सर्टिफिकेट या जो कुछ भी इब्तदाई कागज बन रहा है डॉक्यूमेंट्स, वहां असल नाम वालिद का होना चाहिए।
ठीक। नाज़रीन इकराम, ये तो एक मसले पे कुछ गुफ्तगू हुई है, इसी तरह बाज ऐसी भी रिश्ते होते हैं कि दहरे के जहाँ गोद बच्चा लेते हैं तो वहाँ उनके आपस में पर्दे के शरी मसाइल ये भी लाजिम आ जाते हैं। अब बेटा बिलफर किसी ने लड़का गोद लिया और वो इसकी अपनी बीवी के लिए गैर महरम है, वो ना महरम है उसकी बीवी के लिए, ये हम अभी के नहीं, अभी तो बच्चा है, चले अभी 1 साल का आपने लिया, 6 महीने का लिया है, लेकिन है ये इसके लिए गैर महरम। अब आगे जाकर दहरे बच्चे ने बड़ा भी तो होना, जवान भी होना है, तो फिर ये आपकी अपनी उसी बीवी से इसके पर्दे के मसाइल हो सकते हैं। अच्छा, इसी तरह बेटी अगर गोद ली और वो बेटी इस शोहर के लिए ना महरम है, वो उसका कोई ऐसा रिश्ता नहीं उसके साथ नस्बी तौर पर कि वो उसके महारिम में से आए, तो ये बेटी कल को फिर इसके साथ पर्दे के मसाइल, और फिर लोग करते नहीं पर्दा, जिसमें पड़े आगे फिर पचीदगियाँ पैदा होती हैं। तो इसलिए जब भी कभी ऐसी किसी बच्चे या बच्ची को गोद लिया जाए जिससे नस्बी कोई रिश्ता नहीं है, अब नस्बी रिश्ता जैसे लड़की बिलफर्ज गोद ले रहे हैं तो भतीजी ले रही अपनी,
भतीजी
ले रही, भांजी ले ली, इसी तरह कोई और रिश्ता के जिसमें वो
मामू हैं, मामू ने अपनी
अपनी जो
अपनी भांजी को ले लिया, चाचा ने अपनी भतीजी को ले लिया,
हाँ।
ये चूंकि पहले से ही महरम है,
हाँ, तो नस्बी रिश्ता है,
कोई ऐसा मसला नहीं।
इसी तरह अगर बेटा है लड़का है तो वो जो औरत आपके निकाह में यानी जो आपकी बीवी है वो बीवी अपनी भतीजे को ले लेती है, भांजे को ले लेती है, तो यूं वो भी एक नस्बी रिश्ता है कि जिसकी वजह से पर्दे के अहकामात नहीं है। लेकिन जहाँ ये कुछ भी ना हो तो फिर हम जरूर आपको ये मशवरा देंगे, बल्कि हुक्म शरी भी यही है कि फिर आप रजात का रिश्ता कायम कर लें, दूध पिलाने का रिश्ता कायम कर लें, और दूध पिलाने का रिश्ता ये किन किन से दूध पिलाने की वजह से कितनी मुद्दत में
दूध पिलाने की वजह से आपके उनके वो पर्दे के मसाइल हल हो सकते हैं, तो यूं करना चाहिए, क्या कहते हैं आप इसमें? को थोड़ी सी आप डिटेल अगर यूं बयान कर दें कि लड़की के एतबार से हो या शोहर के एतबार से, तो ये किन किन का दूध पिलाकर उससे एक दूध का रिश्ता कायम हो जाए? क्योंकि बाद अवकात जो बे औलाद होते हैं उनकी तरफ से सवाल ये आता है कि भाई दूध का तो सिलसिला ही नहीं है, हम आप कैसे अहलिया का दूध पिलाएं, तो फिर आगे मजीद इसमें क्या हो सकता है?
अब मिसाल के तौर पे अगर लड़की एक अजनबी गैर महरम लड़की गोद ली है, अगर किसी शख्स ने कोई अपने अजीज से जो दूर का अजीज है, कोई नस्बी ताल्लुक नहीं, उसकी लड़की अगर छोटी बच्ची दूध पीती, वो इसने गोद ले ली, अब ये लड़की चूंकि लड़की के लिए ये शख्स जिसने परवरिश में लेना है ये है गैर महरम, अब ऐसा क्या किया जाए कि इन दोनों के दरमियान ये गैर महरम वाला जो रिश्ता ये ख़त्म हो जाए और महरम बन जाए? तो अगर एक सूरत ये मुमकिन है कि अगर इन जो शख्स बच्ची को एडोप्ट कर रहे हैं ये अपनी बहन,
ठीक,
अपनी बहन का अगर ये दूध इस बच्ची को पिलवा देते हैं, तो इनकी बहन दूध पिलाने की वजह से रजाई माँ, दूध के रिश्ते के हवाले से माँ बन गई
और ये मामू बन गई,
ये बच्ची उनकी बेटी बन गई, और दूध पिलाने वाली औरत का जो भाई होता है वो रजाई मामू बन जाता है,
ठीक।
तो अब ये मामू और भांजी वाला रिश्ता हो गया, इसकी वजह से वो पर्दे के जो पहले मसाइल थे अब वो रजाहत का रिश्ता होने की वजह से अब ये दोनों एक दूसरे के लिए महरम महरमा बन गए। इसी तरह अगर लड़का गोद लिया है, एडोप्ट किया है, और पहले से उस औरत का कोई रिश्ता उसका नस्बी हुरमत वाला नहीं है, तो अब उसकी एक सूरत ये बन सकती है कि अगर खुद ये दूध पिलाने वाली पोजीशन में ना हो, तो अब ये अपनी बहन के हाँ अगर औलाद है तो उनके जरिए से इस बच्चे को दूध पिलवा दें, तो अब दूध पिलाने वाली औरत वो इस बच्चे की रजाई माँ बन गई,
ठीक,
और ये जो औरत है जो परवरिश करेगी उस बच्चे के लिए रजाई खाला बन गई। खाला और भांजे के दरमियान पर्दे के मसाइल नहीं रहते, अब ये हो गया बच्चा इनके लिए महरम,
सही,
अब गैर महरम होने वाला जो वक्त था वो खत्म हो गया, तो इस तरह पर्दे के और कुछ मसाइल में कुछ आसानी हो जाएगी। लेकिन ये भी याद रखें जिस औरत का भी इस बच्चे को या बच्ची को दूध पिलवाया जाएगा तो उस औरत के जितने भी आगे या पहले से जो बच्चे पैदा हो चुके या आइंदा अगर होने हैं तो वो सब इस दूध पीने वाले बच्चे या बच्ची के लिए रजाई बहन भाई बन जाएंगे।
यानी इधर भी एक रिश्ता साबित हो रहा है, बल्कि ये तो बाद में हो रहा है और उस वास्ते से हो रहा है, असल वो हुआ,
तो असल वो हुआ, तो अब दूध के रिश्ते के एतबार से वो हो गए बहन भाई। अब हमने बहन भाई के इस रिश्ते को तो जब रिश्ता जोड़ने की हद तक तो ये काम कर लिया,
सही,
कल को अब ये हो गए खाला और खाला के बच्चे। अब इसने परवरिश करना है, परवरिश करने की सूरत में अब ये बच्ची को इधर पाल रही है, उधर जिसने हकीकतन दूध पिलाया था उसका भी कोई बच्चा है, तो वो बच्चा और ये बच्ची आपस में बहन भाई हैं,
निकाह नहीं हो सके,
निकाह नहीं हो सके,
निकाह नहीं हो सके। और ये बड़े अहम मसाइल हैं, इसके मुद्दत रजात के अंदर जो दूध पिलाया जाएगा वही वैलिड होगा इसमें, और दो साल के बाद पिलाना जायज नहीं है, अगर पिला दिया तो रजात फिर भी साबित हो जाएगी जबकि ढाई साल के अंदर अंदर बच्चे को दूध पिलाया। याद रखें बेटा हो या बेटी, उसको जो दूध पिलाने की मुद्दत है ना ज्यादा से ज्यादा वो दो साल है, उससे पहले छुड़ाना चाहें ठीक है छुड़ा सकते हैं, लेकिन पूरी मुद्दत अगर कोई करता है तो वो दो साल है, दो साल के बाद पिलाना जायज नहीं है। लेकिन अगर बिलफर्ज किसी को पिला दिया गया तो दो साल के बाद भी अगले जो छह महीने हैं, यानी ढाई साल अगले जो छह महीने हैं, तो इसके दौरान अगर किसी ने भी दूध पिला दिया तो रजात का रिश्ता ये बहरहाल साबित हो जाएगा। और इसके भी अपने मसाइल, जो रिश्ते जिस तरह नस्ब की वजह से हराम होते हैं रजात की वजह से भी वो आपस में उसी तरह हराम हो जाते हैं। भांजी और मामू का निकाह नहीं हो सकता, चचा और भतीजी का निकाह नहीं हो सकता, तो इसी तरीके से जो ये रजात के रिश्ते हैं ये भी आपस में अगर वो उसका चचा या मामू ये बन गया तो ये जाहिर है फिर इनके आपस में उसी तरह हराम रिश्ते ये हो जाते हैं जिस तरह नस्ब के एतबार से इनके निकाह आपस में हराम होते हैं। तो ये वैसे मैं अर्ज कर रहा हूँ जमील साहब, कई मरतबा इस तरह के केस आते हैं और बाप का तो बड़ी उम्र हो रही होती है। और अभी लास्ट ही एक महीना पहले मेरे पास एक केस आया कि अब लड़का लड़की आपस में राजी ही नहीं, वो कहते हैं हमें शादी यहीं करनी, और वो कहते हैं ये दूध का रिश्ता है। यानी खुद उनकी फैमिली में उनका वालिद बतौर खास आए थे, और उनकी जो जिन्होंने भी दूध पिलाया उनका भी बयान है पूरा सब लाजिम के ये रिश्ता इनका आपस में।
इसकी जो
अब हुआ क्या कैसे हुआ, वो बचपन में छोड़ के चले गए थे, उसकी अम्मा कहीं बाजार चले गई थी, ये पीछे रोने लग गया, हमने कहा चलो दूध पिला देते थे इसको, तो यूं करके रिश्ता तो कायम हो गया। और बाद का तो बड़ी उम्र की जो इस तरह रिश्ते कायम दूध के हवाले से कह रहे नानी ने पिला दिया दादी ने पिला दिया, तो यूं तो पूरा ननिहाल ही उसका चला गया। यानी वो पूरा ननिहाल में ही सबके बहन भाई
सबका मामू बन गया,
सबका मामू बन गया एक तरह का, तो पूरे ननिहाल में उसका रिश्ता नहीं हो सकता। दादी ने किसी को पिला दिया तो पूरा ददियाल चला गया। तो जब भी इस तरह का हो भी जाए तो इसको भी लिख लिया जाए। अब ये शुरू से अगर बताया वो होता और इस मसले के अवेयरनेस है तो फिर आगे जाके मसाइल नहीं होते। अब ये फिर इतनी जिद नहीं होती कि जो उनको अभी तहरीरी तौर पे फतवा ले जाकर कि दिखाना पड़े कि
तो ये अगर पहले से मशहूर हो जाए और बच्चे को मुख्तलिफ वक्त में
बताया भी जाए,
बताया जाए कि बेटा ये आपकी रजाई वालदा हैं
और ये बहन आपकी,
ये आपकी बहन है, आप इनके आप आपस में सगे बहन भाइयों की तरह हैं, तो इस तरह बच्चे को भी अपनी रजाई माँ जिसने दूध पिलाया उसको अपना रिश्ता बताना चाहिए, ताकि उस औरत की जितनी बेटियां हैं तो ये दूध पीने वाला जो बच्चा है उनकी बेटियों की तरफ उसकी नज़र किसी और जाविये से ना जाए कि मैं आगे इनके घर में शादी करूंगा, इस घराने में इस फैमिली में मेरी शादी हो। तो उस बच्चे के जो जहन में है वो जो तकद्दस एक बहन भाई के रिश्ते का है वो शुरू से ही पैदा होना चाहिए और आगे चलने के साथ साथ वो बरकरार भी रहना चाहिए। और यकीनन ये एक अगर ये इस बात को जाहिर नहीं किया गया बताया नहीं जाएगा तो इस वक्त शफीक साहब आप ही सब बेहतर समझते हैं कि उस वक्त जो जो भी लड़का होगा उसकी फीलिंग्स क्या होंगी। तो इस तरह के मामला से भी हमें बचना चाहिए। और ये जो शरीयत के अहकामात हैं मैंने जवाब के शुरू में भी अर्ज किया था कि बिल्कुल वाज़ह हैं, ये अहकामात हमें छुपाने नहीं चाहिए बताने चाहिए ताकि किसी भी किस्म के आगे चल के आजमाइश ना हो। क्योंकि ये आजमाइशें दारुल इफ्ता अहले सुन्नत में ऐसे भी केसेस आ चुके हैं कि निकाह हो जाने के बाद फिर आता है कि भाई ये तो इन दोनों का तो रिश्ता है रिजात साबित हो चुका,
दूध का रिश्ता था,
दूध का रिश्ता
अब जुदाई उस वक्त
ये बड़े मसले हो जाते
बच्चे
हैं।
तो कितने बड़ी आजमाइश
का मामला होता है।
बहरहाल अगर कोई गलती हो भी जाए तो फिर उसके इजाले की तरफ जाए ना। अब ये तो नहीं उस गलती को जब पता भी लग गया सब कुछ हो गया फिर भी बरकरार रखें और सख्त गुनाहगार होंगे। तो इसलिए ये नहीं कि हम पूछने जाएंगे पता करने जाएंगे तो कोई गलती निकल आएगी तो फिर हमें ये ख़त्म करना पड़ेगा, फिर ये मियार और ये सोच दुरुस्त नहीं है। बढ़ते हैं नाजरीन के सवालात की तरफ, देखते हैं।
मुफ्ती साहब से सवाल ये है, जो रिश्ते रजाज से साबित होते हैं क्या उनमें विरासत जारी होगी?
विरासत का ताल्लुक नसब से है,
नसब से,
नसब से।
रजात दूध के रिश्ते से नहीं,
दूध के रिश्ते से विरासत साबित नहीं होती।
सही।
ये बच्चा जिस भी दोस्त या अजीज से एडॉप्ट किया गया था तो ये बच्चा अपने असल वालिद ही का वारिस बनेगा। अगर वालिद का इंतकाल हुआ या वालदा का इंतकाल हुआ तो वालदा का भी वारिस बनेगा। जिसने परवरिश के तौर पर लिया है इसके इंतकाल की सूरत में ये बच्चा ले पालक ये इसका वारिस नहीं बनता। कि ये परवरिश करना ये कोई ऐसा सबब नहीं है जिसकी वजह से ये परवरिश करने वाला इस बच्चे का वारिस बन सके या बच्चा इस परवरिश करने वाले का वारिस बन सके।
भले इन्होंने 20-25 साल आपस में एक साथ ही गुजारे हैं,
बिल्कुल
एक ही घर में गुजारे हैं और अब्बू अम्मी पुकारते हुए गुजारे हैं। अच्छा हमने गुफ्तगू तो इतनी की है, बज़ाहिर अब्बू अम्मी कहने में तो कोई मसला नहीं है ना, बतौर वल्दियत और लेकिन अब्बू अम्मी कहने में ये तो कोई मसला नहीं।
अम्मी अब्बू कहने में हरज नहीं है,
ठीक है,
तो इसमें तो शरण कोई मजायका भी नहीं है कि इनको पप्पा मम्मा या अम्मी अब्बू कह दिया जाए। इसी तरह वो बेटा या बेटी कहें
इसमें कोई हरज,
कोई हरज नहीं। यानी हुरमत रजात का भी एक सबब अगर बन जाए तो एक वजह हुरमत निकाह के हवाले से ये भी और आ जाती है और इस रिश्ते का एक तकद्दुस बढ़ जाता है।
सही।
और अगर हुरमत रजात की सूरत ना भी बनी
तो अभी
भी अम्मी अब्बू कहने में कोई हरज नहीं है,
क्योंकि यहाँ बतौर वल्दियत नहीं होता ना कि ये उस तौर पर नहीं होता। आमतौर पर घरों के अंदर जो बहू होती है अपनी सास को अम्मी कह रही होती है اور سسر کو ابو کہہ دیتی ہیں، تو بظاہر ان میں کوئی مذاکرہ نہیں.
اسی طرح داماد بھی اپنے ساس سسر کو امی
ابو کہہ
دیتے ہیں، تو اس سے کوئی حرج نہیں ہے.
اچھا، تو یہ ابھی وراثت ہے، نہ ان کی یہ لیں گے نہ ان کی وہ، اس طور پر تو ہو گیا. بعض اوقات اس میں یہ ہوتا ہے کہ جو بےچارہ گود لیا ہوا ہے، اب آپ نے کہا کہ اس کا وارث وہ نہیں ہے جس نے پالا، پچھلے بھی اس کو نکال کے بیٹھے ہوئے ہیں، بھائی تو جانا، یعنی جو بھائی پیچھے ہیں وہ کہتے ہیں تم ہمارا ہے ہی نہیں، مطلب اب ہمارے ساتھ تو نہیں ہے نا.
اس میں یہ ہوتا ہے قانونی پیپر ورک، فارسی جس کو کہا جاتا ہے، تو اس کے اندر بھی اس نے اپنے اس بچے کو مائنس ہی کیا ہوا ہوتا ہے،
یہ ایک اور ان کو مطلب.
ٹھیک ہے، اب اس بے فارم میں بقیہ پانچ بچوں کا دیکھا رہے،
اس کا ہے ہی نہیں،
اس کا نہیں ہے کیونکہ اس کو آگے دے دیا گیا تھا.
او ہو، یعنی یہ تو بہت بڑا حق نہیں ہے اسے.
بالکل، اب وہ بچہ اپنا حق قانونی طور پر بھی نہیں لے سکے.
او
سپورٹ آپ نے ختم کر دی ہے، آپ نے بے فارم کی لسٹ کے اندر سے اس کو غائب کر دیا ہے، اسکپ کر دیا ہے، تو اب اس بچے کو، اب اس کے بھائی بہن، اس کی والدہ جو بھی موجود ہیں، وہ اگر اس کا حق دینا چاہیں تو مل جائے گا، ورنہ اس بیچارے غریب کا حق کے وراثت پر ایک طرح کا بہت بڑا ڈاکہ پڑ جاتا ہے.
صحیح، یعنی ایک حق کے وراثت سے وہ محروم بیچارہ رہ جاتا ہے، اور نہ قانوناً کوئی اس کے پاس شک ہے اور نہ بھائی.
اب شرن اگر ہم یہ کہیں بھائی جس نے تمہیں پالا تھا، اگر قانوناً لوگ مشورے دیں گے بھائی جس نے پالا تھا اس نے تو آپ کو بیٹا شو کیا ہوا ہے نا، آپ وارث بنو، اب شرعی اعتبار سے یہ بطور وراثت حق نہیں لے سکتا،
یعنی اس کا بنتا ہی نہیں ہے،
اس کا بنتا ہی نہیں ہے. تو اب یہ اس بندے کے جس نے پرورش کی، اس کے اپنے حقیقی اولاد بھی ہو جاتی ہے بعد میں.
ٹھیک ہے، اور نہ بھی ہو،
نہ بھی ہو،
اس کے آگے ورثہ جائیں گے،
اس کے جو اصلی ورثہ ہیں بھائی کی صورت میں، بہن کی صورت میں، یا اولاد ہو جاتی ہے تو حقیقی اولاد کی صورت میں جو وارث بن رہے ہیں، اس میں اس بچے کا نام بھی شامل ہے جو کہ وارث نہیں ہے. اب یہ قانونی پیپر کے رو سے ناحق وارث بننے کے باوجود وارث بنے گا،
یعنی اس میں بھی یہ دونوں پہلو ہے، ادھر ایک چھوٹی سی یہ مسٹیک، چھوٹی کہیں بڑی کہیں، یعنی غلطی کی وجہ سے یا تو یہ خود ادھر سے محروم ہو رہا ہے، اور دوسرا یہ کہ یہ کئیوں کا حصہ اپنے نام کرے، یعنی یہ غصب والی صورت یہاں بھی ہوگی. تو ان دونوں میں بہرحال یہ خیال رکھنا ہے. حال بتہ یہ ضرور ہو سکتا ہے کہ جمیل صاحب آپ یہ تو نہیں ہے، وارث آپ کہہ رہے نہیں بنے گا، تو اپنی زندگی میں وہ اس کو مکان دے کر چلے جائیں یا جو بھی چیز دینی ہے اور اس کا قبضہ بھی شرعی طور پر ہو جائے، ایسا پوسیبل؟
جو بھی شخص وارث نہیں ہے، پتا ہے کہ میرا وارث نہیں ہے لیکن میرا سے اس کا ایک قرب تعلق رہا ہے، تو اس کی یہ صورت بنائی جا سکتی ہے کہ اپنی زندگی میں کوئی چیز اس کو گفٹ کر دی جائے اور پلس قبضہ بھی اس کو دے دیا جائے، کیونکہ جو گفٹ ہے وہ قبضہ ہو جانے کی صورت میں ہی ملکیت میں آتا ہے، تو اس طرح زندگی میں دے دیں یا پھر اس کے لیے وصیت کر جائیں. اگر زندگی میں نہیں دے پائے تو اس بچے کے لیے جو لے پالک ہے اس کے لیے وصیت بھی کی جا سکتی ہے، ایک تہائی مال تک بھی کوئی اپنے مال کی وصیت اس لے پالک کے لیے کر سکتا ہے. تو اس طرح
یہ مرنے کے بعد بھی،
مرنے کے بعد بھی جہاں دیگر ورثہ وراثت تقسیم کر رہے ہوں گے تو اس کو وصیت کے طور پہ ایک صورت بن جائے گی ملنے کی، ایک تعلق جو قلبی رہا تھا کہ اس کو بھی میرے بعد وفات ملے تو وصیت بھی کر سکتے ہیں. لیکن جو حقیقی بیٹے ہوتے ہیں ان کے لیے وصیت نہیں ہوتی.
ٹھیک ہے، اب یہ وصیت آپ نے بتایا تو یعنی وصیت میں تو 1/3 ہی ہے، اب یہ مکان ایک ہی ہے، یہ بھی چاہتے ہیں اب یہ بچہ ہے اور اس کی اب شادی کی ہے، ہمارے بعد یہ بھی جیسے کام ہوتا ہے کہ بھائی مکان ہمارا ایک ہی ہے یہی استعمال کرے، اس کو کیا زندگی میں ہی تحفتاً دے کر اس کے قبضہ اب بھی دے دیں، سب کچھ ایسے
اس کی بھی صورتیں ہیں کہ گفٹ ہونے کے اندر، گفٹ کی صورت میں ہے کہ اس کو مکمل اس مکان کا قبضہ بما ساز و سامان دے دیا جائے، تو ایک صورت یہ ہے،
یعنی گفٹ
کی صورت میں قبضے کے ساتھ،
قبضے کے ساتھ.
اب لوگ گفٹ تو کر جاتے ہیں بعض اوقات لیکن قبضے کے معاملات اٹک جاتے ہیں.
قبضہ شاید وہ سمجھ ہوتے ہیں کہ وہ دوسرے جو قبضے نہیں کر لیتے ہیں، اس طرح کا کوئی قبضہ دینا ہوتا ہے، یہ قبضہ نہیں ہے، اپنے استعمال سے، اپنے ساز و سامان سے آپ اس کو خارج کر کے اور فارغ کر کے وہ ہینڈ اوور کر دیں. مثال کے طور پہ گاڑی گفٹ کی آپ نے، کار، اب کار گفٹ کی ہے اور کار میں آپ بیٹھے ہوئے ہیں، چابی بھی آپ کے ہاتھ میں ہے، اندر ہی آپ بیٹھے ہوئے ہیں اور آپ کہتے ہیں یہ میں نے گفٹ کی، تو ابھی یہ قبضہ نہیں کہلائے گا. قبضہ یہ کہلائے گا کہ آپ لائیں باہر تشریف اور چابی آپ ان کے ہینڈ اوور کر دیں، تو یہ ہو گیا قبضہ۔ اب آپ دوسری سیٹ پہ ساتھ ہی بیٹھے ہیں، وہ آپ کو پورا شہر گھمائیں گے جہاں بھی آپ کہیں، لیکن ان کا قبضہ ہو جائے گا۔ اور اسی مثال کو مکان کے اوپر لے کے آنا ہے تو مکان بھی آپ اپنے ساز و سامان سے کر دیں فارغ۔ تو یہ آپ ساز و سامان سے آپ نے فارغ کر دیا، یا خالی مکان پڑا ہے، بالفت آپ نے فلیٹ بک کرایا تھا نیا نیا یہ پورا سب ہے، اور ابھی کوئی شفٹ ہی نہیں ہوا آپ، تو آپ ڈائریکٹ آپ انہیں کو ہینڈ اوور چابی کی اور وہ آپ قبضہ کر لے جا کے، وہ قبضہ کر لیں گے۔ ایک یہ کہ آپ اپنے ساز و سامان سے نکال دیں اور چابی دے دیں، ہینڈ اوور کر دیں، تو یہ قبضے کی صورت ہو جائے گی۔ تیسری پھر جمیل صاحب نے گفتگو کے دوران بتائی دی کہ آپ پورا سامان بھی دے دیں اور سب کچھ دے دیں، کیا کہتے ہیں،
گھر ساز و سامان سمیت ہی گفٹ دے دیں۔
ٹھیک ہے، آپ خود بھی رہتے نہیں، کوئی یہ تھوڑی کہ وہ رہ نہیں سکتے،
پھر اس میں خود بھی رہنے میں کوئی مذائقہ نہیں ہے۔ اور ایک صورت اور بھی ہے کہ وہ مکان اس شخص بیٹے کو فروخت کر دیں، وہ مکان اس بیٹے کو فروخت کر دیں، فروخت کرنے کے بعد جو بھی ریٹ آپ نے لگایا ہوگا اتنا لگا دیں کہ جو اس کے لیے قابل ادائیگی ہو وہ دے دیں، یا آپ جو بھی اس کی مارکیٹ ریٹ بنتا ہے اس کے مطابق اس مکان کو اس بیٹے کو جو لے پالک ہے فروخت کر دیں۔ فروخت کرنے کے بعد ایجاب قبول ہو گیا، سودا ہو گیا، اس کے بعد پیسے معاف کر دیں۔
سو یہ تو اور آسان ہے، مطلب
پیسے گفٹ کر دیں۔
ہبا گفٹ کرنے میں کچھ شرعی تقاضے ہیں،
قبضے کے تھوڑے سے معاملات آ جاتے ہیں، اور خرید و فروخت میں ملکیت ثابت ہونے کے لیے قبضہ بھی ضروری نہیں ہے،
ملکیت ثابت ہو جائے گی۔
تو جو مقصد ہے کہ فری آف کاسٹ اس کو یہ مکان میں دے دوں، تو اس کا ایک آلٹرنیٹ صورت یہ ہے کہ اس کو یہ مکان کوئی بھی مناسب ریٹ لگا کے آپ فروخت کر دیں، ایجاب قبول، سودا ہو گیا، بے و شیرا ہو گئی، اس کے بعد پھر اس کی جو قیمت آپ نے لگائی تھی وہ قیمت اس بچے کے لیے گفٹ کر دیں، وہ ایک طرح کا معاف کر دیں۔ تو اس طرح کیا ہوگا، وہ مکان خریداری کے ذریعے اس کی ملک میں آ گیا، جو اس پہ پیسے لازم ہو رہے تو آپ نے اس کو تحفہ دے دیے، معاف کر دیے۔ تو اس طرح یہ ہوگا کہ یہ مکان جو آپ چاہ رہے ہیں کہ میرے مرنے کے بعد یہ مکان اس کا ہو جائے، کسی بھی طرح میں اس کے ساتھ کوئی ایک خیر خواہی کر جاؤں، بعد وفات یہ مکان کا مالک رہے، تو اس کی ایک صورت زندگی میں یوں بھی کی جا سکتی ہے۔ تو یہ چند صورتیں ہم نے ذکر کی ہیں، اس میں جو سوٹیبل ہو تو وہ آپ دار الافتاء اہل سنت آ کر اپنے حسب حال آپ ڈسکس کر سکتے ہیں کہ ایسی کون سی صورت ہوگی جو میرے لیے آسان ہو اور میں اپنے بعد اس لے پالک بچے کو بھی کچھ دے جاؤں کہ میرے مرنے کے بعد بھی یہ کسی نہ کسی چیز کا مالک ہو اور یہ لوگوں کے آگے کسی بھی طرح سے آزمائش کا شکار نہ ہو،
ٹھیک ہے، اور بعد میں پھٹے فساد بھی نہیں ہو گئی، بلکہ جو آپ کریں اس کا ایک شرعی فتویٰ بھی لے لیں، تاکہ اگر کوئی غلطی ہو گئی ہے تو اس کی اصلاح آپ کی زندگی میں تو ہو سکتی ہے، لیکن دنیا سے جانے کے بعد تو پھر جو بھی اس کے معاملات ہیں، جو ورثہ ہیں، پھر انہیں کے وہ حق بن جاتے ہیں۔ بہرحال کافی گفتگو کی ہے ناظرین کرام، مسئلہ صرف ایک گود لینے دینے کا، لیکن اس کے اندر کتنی یہ تفصیل اور ڈیٹیل، ہم نے پیدائش سے لے کر یوں سمجھ لیں کہ مرنے تک کے جو معاملات ہوتے ہیں، یہ کتنی جگہوں پر ان شرعی مسائل کی ضرورتیں، حاجتیں، اور اس سے آپ اندازہ لگائیں کہ ہمیں قدم قدم پر شرعی احکامات سیکھنے سمجھنے ہیں۔ اگر ایسا نہیں ہوگا تو پھر ہم یا تو کسی کا حق مار رہے ہوں گے یا کوئی ہمارا حق مار رہا ہوگا۔ تو جب یہ سب کو شرعی مسائل پتہ ہوں گے تو پھر کوئی کسی کے ساتھ ناحق طریقے سے وہ نہ اس کا مال کھائے گا، نہ ناحق کوئی عمل کسی کے ساتھ وہ کرے گا۔ اللہ پاک ہم سب کو دین متین پر عمل پیرا ہونے کی توفیق عطا فرمائے۔ پروگرام کا وقت اپنے اختتام کو پہنچا ہے، آپ سے اجازت چاہتے ہیں، فی امان اللہ۔
ہادیوں رہنما ہمارے علماء، ہو کبھی درپیش جو کوئی مسئلہ، پوچھ لے حاضر ہوں ہم ان کی بارگاہ۔